الحمد لله رب العالمين والصلاة والسلام على رسوله الأمين أما بعد رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي. معزز بھائیو، تقلید کوئی چھوٹا سا موضوع نہیں، اس موضوع پہ بڑی بڑی مؤلفات، بہت بڑی کتابیں لکھی گئی ہیں، کیونکہ یہ وہ مسئلہ ہے جس پہ ابن قیم رحمہ اللہ نے اپنی کتاب اعلام الموقعین کے اندر ذکر کیا کہ یہ تقلید ہی وہ وجہ تھی جس سے انبیاء علیہ السلام کو قتل کیا گیا، انبیاء علیہ السلام کی دعوت کو ٹھکرا دیا گیا، وہ جاہلیت کے دور میں جو اپنے آبا و اجداد کی تقلید میں اندھے ہو چکے تھے، انہوں نے رسولوں انبیاء سے، انبیاء علیہ الصلاۃ والسلام اور رسولوں سے قتال کیا، لڑائی لڑی، ان کی تکذیب کی، ان کو قتل کیا، سبب یہ تقلید ہی تھی. تو تقلید جو ہے ہر حالت میں مذموم ہے. تقلید کا مفہوم بغیر کسی دلیل کے کسی بات، کسی کے قول کو حجت پکڑنا. اور ہمارے اسلامی معاشرے میں یہ مشہور ہو گیا ہے کہ چار مذاہب ہیں، امام ابو حنیفہ رحمۃ اللہ علیہ کے متبعین احناف، اور امام احمد ابن حنبل رحمہ اللہ کے متبعین حنابلہ حنبلی، اور امام مالک کو ماننے والے مالکی، اور امام شافعی کو ماننے والے شافعی. چار ائمہ میں سے ایک کی تقلید واجب ہے، اور جو غیر مقلد ہے وہ گمراہ ہے، اس کے گلے میں پٹا نہیں ہے. اور یہ پٹے والے ہیں یا غیر پٹے والے، یہ جاہلیت کی باتیں جو دین کے اندر آ گئیں، اس سے دین کو بڑا نقصان ہوا، لوگوں کو جو ہے تفریق کر دیا گیا. اگرچہ ان ائمہ اکرام سارے مجتہد ہیں، اور تمام یہ ائمہ اربعہ اور ان کے علاوہ بھی بہت سے ائمہ مجتہدین گزرے، کسی نے بھی اپنی تقلید کی طرف نہیں بلایا، اور کسی نے اپنے اوپر اپنا قول جو ہے اسے تھونپنے کی کوشش نہیں کی کہ کسی کو زبردستی منوایا ہو کہ اس مسئلے میں یہی قول اور یہی حق ہے، بلکہ سب نے یہی کہا کہ اگر صحیح حدیث مل جائے تو وہی میرا مذہب ہے، اور صحیح حدیث جو ہے اگر کسی کو مل جاتی تو اس سے رجوع بھی کر لیتے اپنے وہ مسئلہ مفتی بھی سے، جو فتویٰ انہوں نے دیا ہوا اس سے رجوع کر لیتے. اور امام ابو حنیفہ رحمۃ اللہ علیہ کا بھی جو ہے وہ یہی مسلک تھا، بلکہ وہ کہا کرتے تھے کہ ہر چیز نہ لکھا کرو، آج ہم ایک بات کرتے ہیں کل اس سے رجوع کر لیتے ہیں. تو اذا صح الحدیث فہو مذہبی، اگر صحیح حدیث مل جائے تو وہی میرا مذہب ہے، اور اگر ہمارا قول کسی حدیث سے آپ کے فرمان سے ٹکرائے تو اسے دیوار پہ دے مارو. بلکہ امام مالک رحمۃ اللہ علیہ کہا کرتے تھے مسجد نبوی میں درس کے دوران، کل یرد الا صاحبہ هذا القبر، ہر ایک کی بات کو رد کیا جا سکتا ہے مگر یہ قبر والے محمد کریم صلی اللہ علیہ وسلم، ان کی بات کو رد نہیں کیا جا سکتا. تو تقلید جو ہے وہ واجب نہیں ہے ان چاروں ائمہ کی کرنا، یہ ضرورت کے تحت اگر تقلید کا اتباع کے معنی میں لیا جائے کہ پیروی کرنا کسی بات، کسی عالم کی بات کو لینا اس پیرائے میں کہ ہمیں دلیل کی سمجھ نہیں آتی تو ہم اس سے مسئلہ پوچھتے ہیں اور وہ جواب میں دیتا ہے، تو اسے تقلید نہیں کہا جاتا، اسے سوال کہا جاتا ہے اور استفتاء کہا جاتا ہے، فتویٰ لینا یا سوال کرنا. قرآن و حدیث میں کہیں بھی لفظ جو ہے اللہ تعالیٰ نے یہ نہیں کہا کہ فلاں کی تقلید کرو، بلکہ اتبعو کہا ہے، واتیعو پیروی کو کرو، اتباع کرو اور اطاعت کرو، یہ لفظ استعمال ہوئے، یہ شرعی اصطلاحات ہیں. بلکہ نبی علیہ السلام نے فرمایا، آپ نے فرمایا، لن تضلوا ما تمسکتم بهما کتاب اللہ و سنتی، یا لوگوں میرے بعد کبھی گمراہ نہیں ہوگے اگر تم میری سنت کو اور قرآن کو تھامے رکھو گے. تو تمام ائمہ کا احترام کیا جائے، کسی نے قرآن و حدیث کی مخالفت نہیں کی، بلکہ انہوں نے اجتہاد کیا اور جو ان کے پاس دلائل تھے اس کے مطابق. اور مجتہد کے لیے دو اجر ہوتے ہیں، اگر حق کو پا لے تو دو اجر، اور حق کو اگر نہ پا سکے تو غلطی کر لے تو اس میں اس کو ایک اجر ضرور ملتا ہے. لیکن اس غلطی کا واضح ہو جانا، صحیح حدیث کا ان کے مسئلے کے خلاف واضح مل جانا، پھر بھی اس پہ ڈٹے رہنا، یہ تعصب ہے اور یہی مذموم حرکت ہے، اور یہ ائمہ کی بھی مخالفت ہے. دیکھیں، جو دعویٰ کرتے ہیں تقلید کا امام ابو حنیفہ رحمۃ اللہ علیہ جو ہیں وہ دولہ عثمانیہ، عثمانی خلافت عثمانیہ میں ان کا حکومتی کہہ لیں کہ وہ مذہب رہا، اور چھ صدیوں انہوں نے تقریباً حکومت کی، اس لیے وہ اکثریت جو ہے احناف ہیں. اس میں یہ نہیں دلیل ہے کہ اب وہ اکثر ہیں تو زیادہ سواد اعظم ہے، لہٰذا وہی دین صحیح ہے اور سارے مسائل اس کے درست ہیں، یہ درست نہیں، ان میں غلط بھی ہے اور صحیح بھی ہے. اور اسی طرح تمام فقہا کے جو مذاہب ہیں ان میں غلطیاں بھی ہیں اور صحیح بھی ہیں. एक बंदा जो आम आदमी है उसे कोशिश करनी चाहिए कि वो अहले इलम से जो कुरान सुन्नत के मुताबिक जवाब देते हैं और इन आइम्मा से भी मुस्तफीद होते हैं उनसे रजू करे और कुरान सुन्नत के मुताबिक मसाइल जो है वो दरियाफ्त करे। क्योंकि आपने ये नहीं कहा कि नमाज शाफी पढ़ो, हनफी पढ़ो, नमाज हम्बली पढ़ो या नमाज मालिकी पढ़ो, बल्कि आपने फरमाया सल्लू कमा रईतुमुनी उसल्ली, वैसे नमाज पढ़ो जैसे मुझे देखते हो। तो आपका तरीकाकार जो है वो सुन्नतों में मौजूद है, तो सुन्नत के मुताबिक नमाज पढ़ी जाए और हर अमल जो है सुन्नत के मुताबिक होना चाहिए। और ये वो फितना था ये तकलीद का, जिसकी वजह से अकलों को जो है पर्दे जंग लग गया और अकल जो है इस्तेमाल करने के काबिल ही नहीं रही, इज्तिहाद के दरवाजे बंद कर दिए गए और मुसलमान उम्मत जो है वो पीछे रहेगी हर मैदान में। क्योंकि अकलों को जब ताले लगा दिए जाएं कि इज्तिहाद अब कोई कर ही नहीं सकता, इज्तिहाद खत्म हो गया, बस जो तकलीद जो मसाइल हैं जो हमें मिले हैं उन्हीं पे हम अमल करेंगे, तो इससे बड़ी जहालत क्या होगी। आप अंदाजा करें कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को गुजरे अभी 2 सदियां गुजरी तो ये आइम्मा आने शुरू हुए और 4 सदियों के अंदर 4थी सदी तक ये चारों आइम्मा आ चुके थे। और कहा यह जाता है कि नए मसाइल पैदा हुए, इज्तिहाद की जरूरत थी तो इन इमामों ने दीन में तजदीद की। तो आप अंदाजा करें 4 चौथी सदी तक जो है ये चारों आइम्मा जो है आ चुके थे, 4थी सदी से भी पहले 3री सदी हिजरी तक, तो ये जब आ चुके थे तो उसके बाद अभी 1400 साल गुजर चुके हैं, 1000 साल गुजर गया, तो क्या किसी नए इमाम की जरूरत नहीं पेश आई? क्या नए इज्तिहाद की जरूरत ही पेश नहीं आई? तो अल्लाह के नबी का दीन यानी 4 सदियां सिर्फ या 3 सदियां चला और फिर नए मसाइल इन आइम्मा ने तलाश किए और अभी तक वो चल रहा है। अल्लाह के नबी के जो मसाइल थे या उन्होंने जो बताया वो इज्तिहाद सहाबा का तो 3-4 सदियों तक रुक गया नऊज बिल्ला, और इनका जो 4थी सदी से इन आइम्मा इज़ाम का जो दीन है या इज्तिहाद है वो अभी क्यामत तक चलेगा। इससे बड़ी जहालत कोई और नहीं होगी, बल्कि ये आइम्मा जो है इनको अलग करना ही गलत है कि तमाम इस्लामी उलमा हैं, दीन के बड़े बड़े रोशन चराग हैं, इन्होंने भी उस दीन की खिदमत की और उसी कुरान सुन्नत को फॉलो किया और उसी की तरफ लोगों को बुलाया। तो ये तो बाद में कुछ लोगों ने लोगों पे तकलीद वाजिब कर दी और कहा कि ये जो है एक तकलीद को इख्तियार करना लाजिम है, वाजिब है। और ये किसी अहले इलम ने, इन चारों आइमा ने किसी ने भी अपने मजहब या अपनी तकलीद की तरफ दावत नहीं दी। तो एक मुसलमान को तमाम मुसलमानों का एहतराम करना चाहिए। ला इलाहा इल्लल्लाह मोहम्मद रसूलुल्लाह पढ़ने वाला कोई शाफी है, मालकी है, हम्बली है, तो ये मदारिस जो थे मुख्तलिफ थाट के और मुख्तलिफ फिक्र के, असूल फिका और इस्तेमबाद के, उसमें कोई हर्ज नहीं अगर कोई इन मदारस से इनकी किताबों से फायदा उठाए, लेकिन ये कि वाजिब कर देना, थोपना, ये दुरुस्त नहीं है। ला इकराह फी दीन, दीन में कोई इकराह नहीं है, कोई किसी पे जबरदस्ती नहीं है। और तमाम उलमा का एहतराम से नाम ले, और इख्तलाफ जो है उम्मत में सहाबा में भी था, इख्तलाफ होना जो है ये कोई बड़ी बात नहीं, लेकिन कुरान और सुन्नत के मुकाबले में अपनी राय पे डट जाना ये जहालत है और यही मज़मूम है। जब सही हदीस मिल जाए, कुरान की आयत मिल जाए, उसके मुखालिफ कोई भी मसला उसे छोड़ देना चाहिए। देखें, पहला इख्तलाफ उम्मत में हुआ जब नबी अलैहिस्सलाम की रहलत हुई, इस दुनिया से आप रुखसत हुए, तो अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु, उमर रजी अल्लाह तआला अन्हु तलवार सौंत के खड़े थे कि जिसने कहा कि अल्लाह के नबी फौत हो गए मैं उसकी गर्दन उतार दूंगा। जब अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु आए, उन्होंने ये आयत पढ़ी, इन्ना का मैयतुन व इन्नहुम मैयतुन, खुतबा इरशाद फरमाया और फरमाया कि अल्लाह तआला कहते हैं कि आपने भी मरना है और पहले लोग भी मर गए। और ये कहा कि मन मा का नयाबुद मोहम्मदन फैन्ना मोहम्मद कदमात, जो ये कहता है कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की इबादत करनी है तो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम तो फौत हो चुके हैं। वमन का नयाबुदुल्लाह, जो अल्लाह की इबादत करता है, फैन अल्लाह हय्युन ला यमूत, अल्लाह हमेशा जिंदा रहेगा और उसे मौत नहीं आएगी। तो जब आपने ये खुतबा इरशाद फरमाया तो उमर रजी अल्लाह तआला तलवार को नीचे रख के बैठ गए और फौरन ही जो है वो खुतबे की तरफ मुतवज्जो हुए और सुनने लगे और अपनी राय से और उस कौल से बाज आ गए। और यही एक होना चाहिए कि जब कुरान और सुन्नत की कोई बात हो सामने आए तो बंदा अपनी राय से पीछे पीछे हट जाए और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की बात को अहमियत दे। और यही वो सही दीन है और यही एक तकाजा है मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पे ईमान लाने का कि हमें जब आपकी हदीस सही पहुंच जाए, मिल जाए, तो फिर उसके सामने किसी फकीह, किसी इमाम की कौल, उसकी राय, उसकी कोई हैसियत नहीं। اللہ تعالی ہم سب کو دین کی سمجھ اور دین پر عمل کرنے کی توفیق عطا فرمائے. ان ائمہ احترام کا ائمہ اعظام کا جب کہیں نام آئے تو رحمت اللہ علیہ کہیں, امام ابو حنیفہ, امام مالک, امام شافعی, امام احمد ابن حنبل رحمہم اللہ جميعا, تمام پر اللہ کی کروڑوں رحمتیں ہوں. یہ امت کے جو ہے بہت بڑے علماء تھے, انہوں نے دین کی خدمت کی, اور بھی بہت سے علماء گزرے ہیں اور تمام دین کی خدمت کرنے والے ہیں. تمام یہ اسلام میں ستارے ہیں, عظمت کے ستارے ہیں, اور تمام کی انگلیاں اور تمام کے اشارے اس ماہ جبیں اور اس بدر منیر کی طرف ہیں جو کہ محمد کریم صلی اللہ علیہ وسلم ہے, جن کی سنت سے سب کو پیار تھا اور آپ کی احادیث سے سب کو پیار تھا, اور اسی کی طرف یہ بلانے والے ہیں, اور محمد کریم صلی اللہ علیہ وسلم اللہ کی طرف بلانے والے ہیں. اللہ ہمارا ہم پہ رحم فرمائے, ہمیں حق پر ڈٹے رہنے اور حق پر موت نصیب فرمائے, اور اللہ تعالیٰ پیارے نبی کریم صلی اللہ علیہ وسلم کی سنتوں سے معمور ہماری جو زندگی ہو, اور آپ کی سنت سے پیار اور آپ کی محبت ہمیں نصیب فرمائے, حوض کوثر سے ہمیں پانی نصیب فرمائے ان کے ہاتھ سے, اور خاتمہ ہمارا ایمان پہ فرمائے. واللہ تعالیٰ اعلم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.